युट्युबमा भिडियो हेर्ने क्रममा कहिलेकाहीँ अचानक विज्ञापन आउँछ, अलिबाबादेखि लिएर ओरियो बिस्कुटसम्मको विज्ञापन आउँछ। सुरु सुरुमा त अरे यो अचानक के भयो भनेर हामी आश्चर्यचकित हुन्थ्यौँ कि यो हामीले पहिले नै हामीले हेरिरहेकै भिडियो हो त, हामीलाई के नमिलो नमिलेको नमिलेको जस्तो लाग्ने गर्थ्यो। तर अहिले प्रायले आफूले हेरिरहेको भिडियो र विज्ञापन बीच भिन्नता छुट्याउन सक्छ, तर अझै पनि विज्ञापन स्किप गर्न मिल्छ भनेर धेरैलाई थाहा हुँदैन, एटलिस्ट मलाई थाहा हुँदैन। सो स्किप अप्सन नै कहिलेकाहीँ देखिँदैन। उत्पत्ति 38 अध्यायमा आइपुग्दा यस्तै महसुस हुन्छ। उत्पत्ति 37 सुरु भएको योसेफको कथाको आनन्द लिइरहेको बेलामा अचानक 38 अध्यायमा एउटा अचम्मको अनपेक्षित घटना घट्छ। यस्तो घटना कि तपाईँ सक्ड भएर आफ्नो दुईवटा हातहरू मुखमा लगाएर तपाईँ स्तब्ध बन्नुहुन्छ। यो घटनाले योसेफको कथाको त्यो फ्लो नै बिगारिदिएको जस्तो लाग्छ। युट्युबमा भिडियो हेरिरहेको बेला विज्ञापन आए जस्तै त्यहाँ कुनै स्किप गर्ने अप्सन नै पनि छैन। त तपाईँलाई थाहा छ हामीले उत्पत्ति 38 अध्यायलाई स्किप गरेर राख्नु पर्दैन, किनकि उत्पत्ति 38 अध्याय कथाकै एउटा भाग हो। उत्पत्ति 37 अध्याय कसरी सुरु भएको थियो तपाईँ यसो एकपल्ट याद गर्नुहोस् न, विचार गर्नुहोस् न। उत्पत्ति 37 अध्यायको सुरुवात यसरी भएको थियो। याकुब आफ्ना बाबुले बसोबास गरे कनान देशमा बस्थे, याकुबको वृत्तान्त यही हो। सो उत्पत्ति 37 अध्यायदेखि 50 अध्यायसम्म योसेफको बारेमा बढी कुरा गरेको भए तापनि यी अध्यायहरू वास्तवमा याकुबको वृत्तान्त हुन्। उत्पत्ति 37 अध्यायले हामीलाई याकुबको एउटा छोरा योसेफसित परिचित गराउँछ भने उत्पत्ति 38 अध्यायले अर्को छोरासँग परिचित गराउँछ। सो यस अध्यायले याकुबका दुई छोराहरू बिचको त्यो महत्त्वपूर्ण भिन्नता प्रस्तुत गर्दछ। सो उत्पत्ति 37 अध्यायमा हामी योसेफलाई मिश्रमा बेचिएको पाउँछौँ र योसेफ अहिले मिश्रमा बेचिएको छ, र उत्पत्ति 39 अध्यायमा हामी त्यो कथाको निरन्तरतालाई हामी देख्छौँ। सो 37 अध्यायमा योसेफ बेचिएको छ, 38 छाडेर 39 अध्यायमा त्यो कथा फेरि रिज्युम हुन्छ। तर उत्पत्ति 37 अध्याय र 39 अध्यायको बिचमा उत्पत्ति 38 अध्याय छ, जसले योसेफ उता पोतिफरको घरमा बेचिँदै गर्दा यता दाजुहरू चाहिँ के गरिरहेको थियो भनेर देखाउँछ, तुलना भइरहेको छ यहाँनिर। यता उता योसेफले उत्पत्ति 39 अध्यायमा अब सफलतापूर्वक एउटा परीक्षाको सामना गर्नेछ भने यता 38 अध्यायमा तिनका दाजुहरू, विशेष गरी तिनका आफ्ना दाजु यहुदा परीक्षामा असफल हुन्छ। आउनुहोस् हामी उत्पत्ति 38 अध्यायलाई खोलेर विस्तृत रूपमा यसलाई हेरौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा उत्पत्ति 38 अध्याय पठाउन सक्नुहुन्छ। यो सुरुको पुस्तक हो, तपाईँले बाइबलको पृष्ठ सङ्ख्या 54 भेटाउन सक्नुहुन्छ। सुरुमै छ यो है। उत्पत्ति 38 अध्याय हामी सबै पाठ गर्नेछौँ। मलाई लाग्छ तपाईँ सबैजनाले पाइसक्नु भएको छ, म जसरी म पाठ गर्छु आफ्नो बाइबलमा हेर्नुहोला। त्यस बेला यहुदा चाहिँ आफ्ना दाजुभाइहरूलाई छोडेर तलतिर हिरा नाउँ भएको कुनै एक अदुल्लामवासी कहाँ गए। त्यहाँ यहुदाले सुवा नाउँ भएको कुनै कनानीको छोरीलाई देखे, उनले तिनलाई विवाह गरेर तिनी कहाँ गए। तिनी गर्भवती भएर एकजना छोरो जन्माइन् र त्यसको नाउँ एर राखियो। तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्, तिनले त्यसको नाउँ ओनान राखिन्। फेरि तिनले एउटा छोरो जन्माइन् र तिनले त्यसको नाउँ सेलह राखिन्। तिनले त्यसलाई जन्माउँदा यहुदा चाहिँ कजिबमा बस्दै थिए। यहुदाले उनको जेठो छोरो एरको निम्ति एउटी पत्नी ल्याइदिए, तिनको नाउँ तामर थियो। तर यहुदाको जेठो छोरो एर परमप्रभुको दृष्टिमा दुष्ट थियो र परमप्रभुले त्यसको प्राण लिनुभयो। तब यहुदाले ओनानलाई भने, तेरी भाउजू कहाँ जा र देवरले गर्नुपर्ने कर्तव्य पुरा गर र तेरा दाजुको निम्ति सन्तान उत्पन्न गर। तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजू कहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्य चाहिँ भुइँमा पतन गर्थ्यो। त्यसले गरेको यो काम परमप्रभुको दृष्टिमा खराब ठहरियो र उहाँले त्यसको पनि प्राण लिनुभयो। तब यहुदाले आफ्नो बुहारी तामारलाई भने, मेरो छोरो सेल ठुलो नहुन्जेल विधवा नै भएर तिम्रा बुबाको घरमा बस, किनभने सेल त्यसका दाजुहरू जस्तै मर्छ कि भनेर उनी डराए। यसकारण तामार गएर आफ्नो माइतमा बसिन्। रहँदा बस्दा एक दिन सुवाकी छोरी यहुदाकी पत्नी मरिन्। शोक गर्ने समय बितिसकेपछि यहुदा उनका मित्र अदुलामवासी हिरालाई साथमा लिएर तिम्नामा उनका भेडा कत्रनीहरू कहाँ गए। ससुरा भेडा कत्रनलाई तिम्नामा जाँदैछन् भन्ने खबर तामरले पाएर विधवाको लुगाफुकाली घुम्टो हालेर भेष परिवर्तन गरी तिम्नाको बाटोमा भएको एनाइम सहरको ढोकामा बसिन्। किनकि सेल ठुलो भइसकेर पनि त्यसकी पत्नी हुन नपाएकी तिनले देखिन्। तिनले मुख छोपेकी हुनाले यहुदाले तिनलाई देखेर बेस्या भनी ठाने। सडकको किनारमा गएर उनले तिनलाई भने, लौ मलाई तिमी कहाँ आउन देऊ। तिनले आफ्नै बुहारी हो भनी उसलाई किनभने आफ्नै बुहारी हो भनी उनलाई थाहा भएन थाहा थिएन। तिनले भनिन्, तपाईँ म कहाँ आउनुहुन्छ भने मलाई के दिनुहुन्छ। उनले जवाफ दिए, बगालबाट म तिमीलाई एउटा पाठो दिनेछु। तिनले भनिन्, तपाईँले त्यो नपठाउन्जेल मसँग केही चिज बन्दकी राख्नुहुन्छ कि। यहुदाले भने, म के बन्दकी राखौँ। तिनले भनिन्, तपाईँको छाप र त्यसको डोरी र तपाईँको हातको यो लट्ठी राखे हुन्छ। यसैले यहुदाले तिनलाई ती चिजहरू दिए र तिनीसँग सहवास गरे अनि उनीबाट तिनी गर्भवती भइन्। तब तिनी उठेर गइहालिन् र घुम्टो फुकालेर फेरि विधवाको लुगा लगाइन्। यहुदाले आफ्ना बन्दकीका चिजहरू ती स्त्रीबाट निखन्नलाई आफ्ना मित्र अदुल्लामवासीको हातमा एउटा पाठो पठाइदिए तर उनले तिनलाई भेट्टाएनन्। एनाइममा बाटोको छेउमा बस्ने बेसिया कहाँ छ भनेर उनले त्यस ठाउँको मानिसहरूलाई सोधे। तिनीहरूले भने, यहाँ कुनै बेसिया छैन भने। तब उनी यहुदा कहाँ फर्केर आई भने, मैले त त्यसलाई भेट्टाइनँ। त्यस ठाउँका मानिसहरूले पनि यहाँ कुनै बेसिया छैन भने। यहुदाले भने, ती चिजहरू त्यसैले राखोस् नत्र त हामीलाई लाज हुनेछ। हेर, मैले यो पाठो पठाएकै हो तर हामीले त्यसलाई भेटाएनौँ। प्राय 3 महिनापछि तिम्री बुहारी तामर बेस्याकी चालमा चलेकी छे र बेस्यापनबाट गर्भवती भएकी छे भन्ने खबर यहुदालाई सुनाइयो। तब यहुदाले भने, त्यसलाई यहाँ ल्याएर जलाइदियो। तिनलाई त्यहाँ ल्याउँदा ल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन्, यी चिजहरू जसका हुन् तिनैबाट म गर्भवती भएको हो। अनि तिनले भनिन्, हेर यो छाप यो डोरी र यो लट्ठी कसका हुन्। तब यहुदाले ती चिजहरू आफ्नो हुन् भनी स्वीकार गरेर भने, त्यो त म भन्दा पनि धर्मी रहेछ किनभने मैले मेरो छोरा सेल त्यसका पति हुनलाई दिइनँ। त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेनन्। सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्या रहेछन् भन्ने थाहा भयो। तिनलाई सुत्केरी व्याथा लाग्दा एउटा चाहिँले हात बाहिर निकाल्यो र सुरेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधि, पहिले जन्मेको यही हो। तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइ चाहिँ पो जन्मियो र त्यसले भने, ए तैँले यस्तो बलजफत गर्ने, यसकारण त्यसको नाउँ फारेस राखियो। पछिबाट हातमा रातो धागो बाँधिएको चाहिँ जन्मियो, त्यसको नाउँ चाहिँ जेर राखियो। उत्पत्ति 38 अध्यायबाट हामीले सिक्नुपर्ने एउटा मुख्य पाठ यो हो, आफ्ना चुनिएका जनहरूको पापको बावजुद पनि परमेश्वरको सार्वभौम योजना सफल हुन्छ। आफ्ना चुनिएका जनहरूको पापको बावजुद पनि परमेश्वरको सार्वभौम योजना सफल हुन्छ। उत्पत्ति 38 अध्यायबाट एउटै कुरा आज हामी सिक्छौँ भने त्यो कुरा यही हुनेछ कि आफ्ना चुनिएका जनहरूको पापको बावजुद पनि परमेश्वरको सार्वभौम योजना सफल हुन्छ। इस्लामी दुईवटा बुधामा विभाजन गर्नेछौँ। पहिलो यहुदाका पापहरू 1-26 पदसम्म र दोस्रो परमेश्वरको सार्वभौमिकता, परमेश्वरको सार्वभौमिकता। यहुदाका पापहरू 1-26 पदसम्म र दोस्रो परमेश्वरको सार्वभौमिकता। One main lesson we can learn from Genesis 38 is this. Despite the sins of God's chosen people, His sovereign plan prevails. Despite the sins of God's chosen people, His sovereign plan prevails. Under this big idea, we will say 2 points. The sins of Judah and the sovereignty of God. The sins of Judah and the sovereignty of God. So, pahilo Yehuda ka paap haru. So, Yehuda le tinota paap garek cha, bishesh gari yahan tinota paap. Pahilo paap, Yehuda le kanani stri sanga biwaha garcha. Pahilo paap, Yehuda le kanani stri sanga biwaha garcha. Utpati 24 adhyayma, Abraham le afno nokar lai Isaac ka lagi. कनानीहरूका छोरीहरूबाट पत्नी नल्याइदिन तर आफ्नै कुटुम्ब कहाँ गएर एउटी पत्नी ल्याइदिन आग्रह गरेका थिए. इसाकले रेबिकासित पछि गएर विवाह गरे र पछि याकुबले पनि त्यही बाटो पछ्याए किनभने तिनका आमुबुवाले तिनले कनानी स्त्रीसित विवाह गरेको चाहँदैनथे. याकुबलाई कनानीहरूबाट आफ्नो निम्ति पत्नी नल्याउन स्पष्टसित बताइएको थियो. यसकारण तिनी पदन आराम गए र लाभनकी छोरी राहेलसित विवाह गरे. यो सिद्धान्त याकुबका 12 छोराहरूमा पनि लागू हुन्छ. तिनीहरूले गैर यहुदीहरू वा गैर विश्वासीहरू गैर क्रिस्चियनहरूसँग विवाह गर्न हुँदैन थियो. तर यहुदाले याकुबका 12 छोराहरूमध्ये एक यहुदाले कनानी स्त्रीसँग विवाह गरे र उनको विवाह अदुल्लमवासी हिरासँगको मित्रताबाट सुरु भएको थियो. पहिले मित्रता अनि त्यसपछि त्यो मित्रताको परिणामस्वरूप यहुदाले कनानी स्त्रीसँग विवाह गरेको छ. पद एकले हामीलाई बताउँदछ कि यहुदा चाहिँ आफ्ना दाजुभाइलाई छोडेर तलतिर हिरा नाउँ भएको कुनै एक अदुल्लमवासी कहाँ गए. यहुदा आफ्ना दाजुभाइहरूसँगै बस्नुपर्थ्यो तर तिनले तिनीहरूलाई छाडे. यहुदाले आफ्नो करारीय समुदायलाई छाडे, त्यागे. बरु तिनले परमेश्वरलाई नचिन्ने, परमेश्वरलाई प्रेम नगर्ने अदुल्लमवासी हिरासित सङ्गत गर्ने निर्णय गरे र यहुदाले एउटी कनानी स्त्रीसित विवाह गर्नु संसारसँग मित्रता गाँस्नुको परिणाम थियो. त्यो मित्रता आशिष र श्राप दुवै बन्न सक्छ. आशिष र श्राप दुवै बन्न सक्छ. मित्रता आशिष बन्न सक्छ जसले हामीलाई स्वर्गीय सहरतिरको यात्रामा साथ दिन्छ. जसरी पिलग्रिम्स प्रोग्रेसमा आशावादीले अथवा होपफुलले क्रिस्चियनलाई साथ दिएको थियो. व्यर्थको मेलामा विश्वासीको अर्थात् फेथफुलको दुखन्त देहान्तपछि आशावादी आफ्नो यात्रामा क्रिस्चियनसँग सामेल हुन्छ र उनीहरू दुवै मृत्युको त्यो नदी पार नगरेसम्म र स्वर्गीय सहरमा प्रवेश नगरेसम्म एकसाथ रहन्छन्. र आशावादी जस्ता मित्रहरू संसारमा एकदमै कमै भेटिन्छ. तर मित्रता आशिष सँगसँगै श्राप पनि बन्न सक्छ जसले हामीलाई स्वर्गीय सहरतिरको यात्रामा बाधा दिन्छ. जसरी पिलग्रिम्स प्रोग्रेसमा क्रिस्चियन यात्रीलाई धेरैले बाधा दिने कोसिस गरेका थिए. जगतमान मुख्य अर्थात् वर्ल्डली विजडम बुद्धिमान मुखियाले क्रिस्चियनलाई स्वर्गीय सहरको त्यो आफ्नो यात्रा छाडेर सुख समृद्धि रोज्न सल्लाह दिन्छ र साँगुरो बाटोको साटो त्यो नैतिकताको गाउँतिर सङ्केत गर्छ. त्यसै गरी हटिबहादुरले अर्थात् अब्सिनेटले क्रिस्चियनलाई स्वर्गीय सहरतिरको आफ्नो यात्रा त्यागेर घर फर्काउने कोसिस गर्छ. तर क्रिस्चियन आफ्नो दुवै औँलाहरू कानमा लगाएर जीवन जीवन अनन्त जीवन भन्दै स्वर्गीय सहरतिर दौडिन्छ. सो मित्रता आशिष र श्राप दुवै बन्न सक्छ. सो मित्रता यहुदाको जीवनमा श्राप बनेका हामी देख्छौँ जसले गर्दा यहुदाले कनानी स्त्रीसँग विवाह गरेका हामी देख्छौँ. सो यो मित्रता र विवाहलाई लिएर हामीले विचार गर्नु पनि दुईवटा महत्त्वपूर्ण प्रश्नहरू जसलाई हामी एप्लिकेसनल क्वेसन पनि भन्न सक्छौँ. पहिलो प्रश्न भनेको तपाईँको मित्रता कस्तो छ. हाउ इज योर फ्रेन्डसिप. तपाईँको मित्रता कस्तो छ. तपाईँको हिराको तपाईँको साथीहरू कस्ता छन्. तपाईँ कोसँग सबैभन्दा बढी समय बिताउनुहुन्छ. तपाईँ सबभन्दा बढी कोसँग कुरा गर्नुहुन्छ. तपाईँलाई कसले प्रभाव पार्दैछ, इन्फ्लुएन्स गर्दैछ? तपाईँ सामाजिक सञ्जालमा कसलाई फलो गर्दै हुनुहुन्छ? तपाईँ कस्तो किसिमको व्यक्ति बन्न चाहनुहुन्छ? तपाईँको आइडल को हो? के तपाईँको मित्रताले तपाईँलाई भक्तिको जीवन जिउन मद्दत गरिरहेको छ? के तपाईँले फलो गर्नुभएको मानिसहरूले तपाईँलाई ख्रिस्टको पछि लाग्न, तपाईँको पापलाई घृणा गर्न र परमेश्वरको वचन अनुसार जिउन प्रोत्साहन दिइरहेका छन्? के तिनीहरूले तपाईँलाई तपाईँको पापी अभिलाषहरूभन्दा पनि परमेश्वरको इच्छाअनुसार जीवन बिताउन डोर्याइरहेका छन्? कि तपाईँको मित्रले अथवा मित्रताले तपाईँलाई ख्रिस्टलाई पछ्याउन बाधा पुर्याइरहेको छ? सो तपाईँको मित्र कस्तो छ? के तपाईँ र तपाईँका मित्रहरू एउटै चर्चको सदस्य हुनुहुन्छ? एउटै चर्चको सदस्य हुनुपर्छ भनेर भनिरहेको छैन, तर बेटर भए बेटर हुन्थ्यो, बेटर हुन्छ। सो यस चर्चमा तपाईँ नियमित रूपमा आउनुहुन्छ भने के तपाईँ यस चर्चमा तपाईँले अरू मित्रहरू बनाउनु भएको छ? के तपाईँले चर्चमा साथीहरू बनाउनु भएको छ? कि तपाईँ सेवापछि एकअर्कासँग कुरा गर्न समय निकाल्नुहुन्छ, वा तपाईँ आफ्ना सांसारिक मित्रहरूलाई भेट्न घर फर्किनुहुन्छ, हतार गर्नुहुन्छ? प्रिय संसारमा भक्तिको जीवन जिउने मित्रहरूको कमी छ, खडेरी छ। र यदि तपाईँको छेउमा कोही छ भने उसलाई नछाड्नुहोस्। यदि तपाईँको वरिपरि कोही भक्तिको जीवन जिउने मित्र छ भने उसलाई छाड्दै नछाड्नुहोस्, किनकि भक्तिको जीवन नजिउने मित्रहरू त जताततै पाइन्छ, खोजी हिँड्नु पर्दैन। उनीहरू तपाईँ कहाँ आएर ठोक्किनेछन्? हिराहरू धेरै छ संसारमा, तर भक्तिको जीवन जिउने मित्र दुर्लभ चिज हो। तपाईँलाई यस्ता मित्रहरू चाहिन्छ जसले तपाईँलाई अरूको कुरा काट्न, पाप लुगाउन साथ दिँदैन, तर भक्तिमा वृद्धि हुन हौसला दिन्छ। तपाईँलाई त्यस्तो मित्रहरू चाहिन्छ। दोस्रो प्रश्न हामी यहाँबाट गर्नुपर्ने, विवाला लिएर। सो तपाईँ विवाला कसरी लिइराख्नु भएको छ? यहुदाले विवाहलाई एकदमै हल्का रूपमा लिए, तपाईँले विवाहलाई कसरी लिइराख्नु भएको छ? यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ भने के तपाईँको गर्लफ्रेन्ड बोयफ्रेन्ड क्रिस्चियन हो? के तपाईँ दुवैजना सँगै विश्वासमा वृद्धि हुन र आफ्नो आत्मिक यात्रामा एकअर्कालाई सहायता गर्न, स्वर्गीय सहरसम्म पुग्नलाई एकअर्कालाई साथ दिन प्रतिबद्ध हुनुहुन्छ? के तपाईँको सम्बन्ध बाइबलीय सिद्धान्तहरूसित मेल खान्छ? सायद तपाईँ यस्तो विचार गर्नुहुन्छ होला, गैर क्रिस्चियनसित विवाह गर्नुमा के गलत छ, के थाहा मेरो प्रेमी वा प्रेमिकाले पनि यसमा विश्वास गर्न सक्छ मेरो कारणले गर्दाखेरि? गैर क्रिस्चियन भए गैर क्रिस्चियनसित विवाह गर्नु नहुने, यदि क्रिस्चियन तपाईँ हुनुहुन्छ भने गैर क्रिस्चियनसँग विवाह गर्नु नहुने एउटा मुख्य कारण छ, किनकि बाइबलले यसलाई निषेध गरेको छ। बिकज द बाइबल फॉरबिड्स इट, बाइबल डजन्ट अलाउ इट। त्यसकारण दोस्रो कोरिन्थी 6:14-16 यसो भन्छ, अविश्वासीहरूसँग एउटै जुवामा ननारियो, किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ, अथवा अध्ययारोसँग उज्यालोको के सहभागिता, ख्रिस्टको बेलियालसँग के सरोकार, वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता, मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? तपाईँ भन्नुहुन्छ कि गैर क्रिस्चियनहरूसँग विवाह गर्नुमा के गलत छ? हो, गलतै गलत छ प्रियहरू, गलतै गलत छ। यो त अविश्वासीहरूसँग एउटै जुवामा नारिने बारेमा हो। जुवामा तपाईँ एकतर्फ विश्वासी र अर्कोतर्फ अविश्वासी राख्न सक्नुहुन्न। जुवाको दुवैपट्टि कि त अविश्वासीहरू हुनुपर्छ कि त विश्वासीहरू हुनुपर्छ। एकपट्टि विश्वासी, अर्कोपट्टि अविश्वास, एकपट्टि क्रिस्चियन, अर्कोपट्टि अक्रिस्चियन राख्न मिल्दैन। जुवाको एक छेउमा धर्म र अर्कोतिर अधर्म हुन सक्दैन, एकातर्फ उज्यालो र अर्कोतिर अध्ययारो हुन सक्दैन। तपाईँ ख्रिस्टलाई एकातिर र बेलियाललाई अर्कोतिर राख्न सक्नुहुन्न। तपाईँसित कि त धर्म हुनसक्छ कि त अधर्म, ज्योति वा अन्धकार, ख्रिस्ट वा बेलियाल, तर यी दुवै हुन सक्दैन। सो तिनीहरू ख्रिस्टमा आउनेछन् भन्ने आशामा गैर क्रिस्चियनसित विवाह गर्नु, विवाह गर्ने सपना देख्नु भनेको ठुलो जोखिम मोल्नु हो। आफ्नो बोयफ्रेन्ड क्रस र गर्लफ्रेन्डलाई प्रभुमा डोर्याउने क्रममा तपाईँले आफ्नो प्राण खतरामा डाल्नुहुन्छ। मैले थुप्रै सक्रिय क्रिस्चियनलाई देखेको छु जसले गैर क्रिस्चियनसित यसै आशामा विवाह गरेको थियो. एक दिन उनी पनि सायद प्रभुलाई चिन्छ होला, तर अन्तत तिनी आफै विश्वासबाट पछि हटे. साइज विशेष दिदीबहिनीको सबैलाई यतिखेर तपाईँको मनमा ला त्यसो भए त म सधैँभरि अविवाहित नै रहने रहेछु किनकि चर्चमा त केटाहरू नै हुँदैन. फेरि तपाईँले धन्दा मार्नु पर्दैन. परमेश्वरले तपाईँलाई उहाँको इच्छाअनुसार पति जुटाइदिनुहुनेछ उहाँको समयमा. उहाँमा भरोसा गर्नुहोस् र उहाँमा प्रतीक्षा गर्नुहोस् र यदि परमेश्वरको वचनको आज्ञाकारितामा अविवाहितै अविवाहितै रहनुपर्ने भए तापनि तपाईँ अविवाहित रहनुहोस्. ख्रिस्ट तपाईँको निम्ति पर्याप्त हुनुहुन्छ भनेर संसारलाई देखाइदिनुहोस्. परमेश्वरलाई घृणा गर्ने व्यक्तिसँग विवाह गरेर परमेश्वरको विरुद्धमा पाप गर्नुको साटो ख्रिस्टमा गरेको विश्वासको खातिर विवाह नगर्ने भएर बस्नुहोस्. तर प्रियहरू यहुदाको सिको नगर्नुहोस्. यहुदाले कनानी स्त्रीसित विवाह गरेर पाप गर्यो. त्यसो यहुदाले तामारलाई तिनका छोरा सेलालाई नदिएर पाप गर्यो. यहुदाको दोस्रो पाप हेर्दैछौँ. यहुदाले तामारलाई तिनका छोरा सेल नदिएर पाप गर्यो. हामी यहुदाको पाप हेरिरहेको छौँ. हामी यहुदाको दोस्रो पाप हेर्दैछौँ. यहुदाले तामारलाई तिनका छोरा सेल नदिएर पाप गर्यो. सो यहुदाको तिनजना छोराहरू थिए, एर, ओनान र सेल. पद छदेखि सात अनुसार यहुदाले उनको जेठो छोरो एरको निम्ति एउटी पत्नी ल्याइदिए. तिनको नाउँ तामार थियो, तर यहुदाको जेठो छोरो एर परमप्रभुको दृष्टिमा दुष्ट थियो र परमप्रभुले त्यसको प्राण लिनुभयो. हामीलाई यो एरको दुष्टताको बारेमा थाहा छैन, उसले खास के गरेको थियो भनेर बाइबलले हामीलाई स्पष्ट बताएको छैन. तर उनले जे गरेको थियो त्यो प्रभुले उनको ज्यान लिनुपर्ने गरी गम्भीर थियो, सिरियस थियो यो. र उनको मृत्युको कारण तामार बितुवा भइन्. र त्यतिखेरको चलन चल्ती अनुसार यदि कुनै दाजुको आफ्नै पत्नीबाट कुनै सन्तान नभए मृत्यु भयो भने भाइले अथवा देवरले भाउजूसँग विवाह गरी आफ्नो मृत दाजुको लागि सन्तान बनाइदिनुपर्ने चलन थियो. त्यसैले ओनानले आफ्नो दाजुप्रतिको आफ्नो कर्तव्य पुरा गर्ने जिम्मेवारी पाएको थिए. तर ओनानले फटाइ गरे, फटाइ काम गरे. दाजुको सन्तान नहोस् भनेर उसले वीर्य चाहिँ भुइँमा पतन गर्थ्यो. नौ र दस पद हेर्नुहोस् न. तर सन्तान आफ्नो नहुने जानेर ओनानले भाउजू कहाँ जाँदा दाजुको सन्तान नहोस् भन्ने हेतुले वीर्य चाहिँ भुइँमा पतन गर्थ्यो. त्यस्तै गरेको यो काम परमको दृष्टिमा खराब ठहरियो र उहाँले त्यसको पनि प्राण लिनुभयो. कृपया गलत नबुझ्नुहोस्, परमप्रभुले ओनानलाई यो हस्तमैथुन गरेको कारण मार्नुभएको होइन. यहाँ स्पदले हस्तमैथुनको बारेमा, मास्टर बेसनको बारेमा कुरा गरिरहेको छैन. तर हस्तमैथुन पाप हो, यो खराब हो. क्रिस्चियनहरूले त्यसो गर्नु हुँदैन. परमेश्वरको नजरमा हस्तमैथुन स्वीकार्य छैन. हुन त संसारले तपाईँलाई मास्टर बेसन इज यो राइट, हस्तमैथुन तपाईँको लागि तपाईँको अधिकार हो भनेर भने तापनि परमेश्वरले यसलाई पाप ठान्नुहुन्छ. पावलले भने चाहिँ यदि तपाईँ आफूलाई बसमा राख्न सक्नुहुन्न र यसले तपाईँलाई हस्तमैथुनतर्फ डोर्याउँछ भने तपाईँले विवाह गर्नुपर्छ. तथापि पावलले विवाह काम वासनाको उपचार हो भनेर सुझाव दिइरहेका छैनन्, तर विवाहले तपाईँलाई यसलाई व्यवस्थापन गर्न के हदसम्म मद्दत गर्नेछ र तपाईँको निम्ति विवाहले एक जवाफदेही मित्र जुटाइदिनेछ. सो हामीले पहिलो कुरा बुझ्नुपर्ने भनेको यहाँनिर परमप्रभुले हस्तमैथुन गरेको कारण ओनानलाई मार्नु भएन. ओनान वास्तवमा आफ्नो भाउजूसँग गएकै हो, ऊ सुतेकै हो, तर उसले वीर्य चाहिँ बाहिर फाल्थ्यो. सो तिनी आफ्नो भाउजूको फाइदा उठाउन चाहन्थ्यो, तर आफ्नो मृत दाजुको लागि वंश जोगाउने आफ्नो त्यो कर्तव्य चाहिँ पुरा गर्न चाहँदैन थियो. ओनानको गल्ती यो थियो, तिनले सन्तान जन्माउने जिम्मेवारी बिना आनन्द मात्र लिने कोसिस गर्थ्यो. सो यसो हेर्दाखेरि ओनानले त्यो सेक्सको उद्देश्यलाई गलत बुझेको देखिन्छ. त्यो सेक्स चाहिँ खालि प्लेजरको निम्ति मात्र हो, आनन्दको निम्ति मात्र हो भन्ने उसले बुझेको देखिन्छ. तर बाइबलको अनुसार सेक्सको उद्देश्य भनेको सन्तान, सन्तान हो, प्रजनन हो, प्रोक्रिएसन हो. सन्तान बनाउनको लागि हो. परमेश्वर आदम र हवालाई बनाउनु भयो र उहाँले भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै जाऊ. कसरी फल्दै फुल्दै वृद्धि हुन्छ भने सेक्सद्वारा बच्चाहरू जन्मिन्छ. त्यसरी यसको अर्थ यदि तपाईँ बच्चा जन्माउन चाहनुहुन्न भने यौन सम्बन्धबाट साथै तपाईँ विवाहबाट टाढै रहनुपर्छ. म विवाह गर्न चाहन्छु तर सन्तान चाहन्न भन्नुहुन्छ भने तपाईँले परमेश्वरको विवाहको डिजाइनलाई बुझिराख्नु भएको छैन. यु आर नट गेटिङ इट. सो ओनानले गरेको काम परमेश्वरको दृष्टिमा खराब ठहरियो, त्यसकारण परमेश्वरले ओनानको ज्यान लिनुभयो. अब बाँकी रह्यो कान्छा छोरा सेला. तर यहुदाले तामालाई सेला दिन चाहँदैन, त्यसैले सेला ठुलो नहुन्जेल विद्वानै भएर तिम्रा बुबा घरमा बस्छ भने उनले तामालाई माइत फर्काइदिए. हामीलाई सेलाको उमेर कति थियो त्यो थाहा छैन, ठ्याक्कै यतिखेर सेला कति पुगिसकेको थियो, सायद टिनेजरै थियो होला. तर यहुदाको चिन्ता सेला सानै छ, उमेर पुगेको छैन भन्ने थिएन. यहुदाको चिन्ता के थियो? सेला पनि आफ्ना दाजुहरू जस्तै मर्नेछन् भनेर उनलाई डर लागेको थियो. सो धर्मशास्त्रले आफ्नो छोराहरूको मृत्युको लागि यहुदाले तामारलाई दोष दिए भने स्पष्टसँग बताएको छैन, तर यसको यसले सम्भावनालाई भने पक्कै सङ्केत गर्छ. यहुदाले तिनका छोराहरूको मृत्युको निम्ति तिनी नै जिम्मेवार छन् अथवा तामार नै जिम्मेवार छन् भनेर सायद तामारलाई दोष लगाएको हुनसक्छ. यो नौलो कुरा होइन. मेरो छोरा टोकुवा बुढा टोकिस, समाजले कस्तो अपशकुनसँग बिहे गरिदिएछु मेरो छोराहरूलाई जस्ता सायद त्यो गालीको वर्षा पऱ्यो होला. यो सबै कुरो बाइबलमा लेखेको थियो, तर तामार यतिखेर भावनात्मक कस्तो परिस्थिति भएर गइरहेको थियो तपाईँ विचार गर्नुहोस् न. यसो विचार गर्नुहोस् न, हाम्रो वरपर घटेका घटना यस्ता घटनाहरूको बारेमा हाम्रो समाज छरछिमेकले कसरी समीक्षा गरिरहेको हुन्छ कि आजको दिनमा पनि कति महिलाहरूले यस्तै अत्याचार सहनु परिरहेको छैन र. उदाहरणको लागि लापरवाहीपूर्वक गाडी चलाएको ले छोराको मृत्यु भएको हुन्छ, तर सासू ससुराले बुहारीलाई छोरा टोकेको दोष दिन्छ. नौलो कुरा होइन. यदि तपाईँ यस घडी ती स्त्रीहरूमध्ये हुनुहुन्छ भने तपाईँ बाल्यकाल अवस्थामा सुभा अहिले तपाईँ त्यो दुर्व्यवहार सहने व्यक्ति हुनुहुन्छ भने प्रियो ढाडस गर्नुहोस्, ढाडस गर्नुहोस्. परमेश्वरले तपाईँमाथि दुर्व्यवहार गर्नुहुन्न, येशूले तपाईँलाई कहिले गाली गर्नुहुन्न, दोस्याउनुहुन्न. यसो कहाँ आउनुहोस् र उहाँले तपाईँलाई विश्राम दिनुहुनेछ, उहाँले तपाईँलाई तपाईँको सबै कष्टहरूमा सान्त्वना दिनुहुनेछ. यहुदा कुरा सुनेर तामार सहमत हुन्छ र आफ्नो बाबुको घर अथवा माइत फर्किन्छ. यतिखेर हामी एउटा प्रश्न सोध्न सक्छौँ कि यहुदाको वंशले किन यति साह्रो महत्त्व राख्छ? अरे एउटा घरमा एउटा छोराको विवाह हुन्छ, छोरा मर्छ, अनि अरूहरूले वंश जोगाउनुको निम्ति त्यो जिम्मेवारी उठाउनु पर्ने. यो वंशको महत्त्व के छ यहाँ? यहुदाको वंश नाश भए के हुन्छ? यहुदाको वंश किन जोगाउनु पर्यो? यो उत्पत्ति 38 किन यहाँ छ? सो यहुदाको वंशले महत्त्व राख्नुको कारण के छ भने परमेश्वरले अब्राहम, इसाक र याकुबलाई मसीहको प्रतिज्ञा गर्नुभएको थियो, र त्यो प्रतिज्ञा योसेफ र अरू भाइहरूद्वारा होइन तर यहुदाद्वारा नै पुरा हुनेवाला थियो. तर यहुदाको सन्तान छैन, उसको 3 छोराहरू थियो तर त्यसपछि पुस्ता कन्टिन्यू होला जस्तो छैन. सो त्यहाँ चुनौती छ, विशेष गरी 37 अध्यायलाई हामी ध्यानमा राख्छौँ भने त्यहाँ 2 चुनौती छ. पहिलो चुनौती, अनिकाल आउँदैछ चाँडै, र अनिकालमा परेर यहुदाको सपरिवार मर्न सक्छ, जसमा यहुदा पनि पर्छ. यदि अनिकालमा परेर यहुदाको के भन्छ याकुबको सबै सन्तान मरे भने साथै यहुदा पनि मरे भने परमेश्वरको प्रतिज्ञा कसरी पुरा हुन्छ? पहिलो क्वेसन. त्यसकारण परमेश्वरले योसेफलाई मिश्रमा अन्न भण्डार गर्न निम्ति पहिले नै पठाउनु भयो, पछि हामी यो कुरा बुझ्छौँ. र दोस्रो भनेको उत्पत्ति 38 अध्यायमा वर्णन गरिए चाहिँ यहुदाको 2 छोराको मृत्यु र यहुदाले तामारलाई सेल दिन नचाहेको कुराले यहुदाको वंश नै सिद्धिने जोखिममा छ. यस्तो अवस्थामा परमेश्वरले आफ्नो प्रतिज्ञा कसरी पुरा गर्नुहुन्छ? उहाँले यहुदाको वंश कसरी जोगाउनुहुन्छ? स्थिति धेरै अप्ठ्यारो छ, धेरै अनिश्चित देखिन्छ, तथापि खराब र दुर्भाग्य जस्तो देखिने परिस्थितिलाई परमेश्वरले भलाइमा परिणत गर्नुहुनेछ. तर के यसको अर्थ यहुदाले तामारलाई बुबाको घर पठाउनुको साटो आफै तिनीसँग सुत्नु पर्थ्यो भन्ने हो? पक्कै पनि होइन, तर त्यस्तै भयो, त्यस्तै भयो. यहुदाको वंश जोगाउने यही मात्र एउटा तरिका हो भने तामारले ठान्छिन् र तिनले यहुदाको निम्ति एउटा पासो थाप्छिन्, जसले हामीलाई आजको वसङ्गको पहिलो बुदाको तेस्रो उपबुद्धातर्फ डोर्याउँदछ। यहुदाको तेस्रो पाप, यहुदा आफ्नो बुहारीसित सुत्छ, यहुदाकी पत्नीको मृत्यु हुन्छ, शोक गर्ने समय बितिसकेपछि यहुदा उनका मित्र अदुल्लामवासी हिरालाई साथमा लिएर तिम्ना भन्ने ठाउँमा उनका भेडा कत्रनेहरू कहाँ जान्छ। तपाईँले विचार गर्नुभयो फेरि, जब जब यो हिराको नाउँ उल्लेख हुन्छ यहुदाले पाप गर्छ, जब जब यो हिरा भन्ने नाउँ उल्लेख हुन्छ यहुदाले पाप गर्छ। पहिलो हिराको नाउँ उल्लेख हुँदा यहुदाले कनानी स्त्रीसित विवाह गरे र अहिले उसले अब व्यभिचार गर्छ। फेरि पनि मित्रताको शक्ति कति छ भन्ने कुरा तपाईँले देख्दै हुनुहुन्छ। यहाँनिर सायद उसलाई हौसला देखाउनु सक्छ हिराले, सायद तिमीलाई चाहिन्छ यो समयमा, तिमी एकदम पीडित छौ, तिम्रो शान्ता हुनु, तिमी जाऊ भनेर सायद हौसला देख्नु सक्छ। सायद पहिलो विवाह पनि हिराले नि केही हदसम्म कुराहरू मिलाइदेख्नु सक्छ। वी डोन्ट नो, जस्ट गेस, इफेक्ट स्पेकुलेसन मात्र हो। सो सेलासँग विवाह गर्ने पर्खाइमा रहेको तामरले आफ्नो विधवाको लुगा फेरेर वेश्याको भेष धारण गर्छिन् र यहुदा आफ्नो ससुराको निम्ति पासो थाप्छिन् आफैलाई। त्यो बल्छीमा ऊ आफैलाई राख्छिन्। नेपालीमा एउटा उखान छ नि, जस्तोलाई त्यस्तै, ढिँडालाई ढिँडोलाई निस्तै। सो तामरले यहुदाको निम्ति पासो थाप्छिन् र पाठोमा एउटा पाठोमा यौन सम्बन्ध राख्न राजी हुन्छ। तर यहुदाको साथमा पाठो हुँदैन। तामरले केही चिज बन्दकी माग्छिन् र यहुदाले आफ्नो छाप र त्यसको डोरी र आफ्नो हातको लट्ठी दिएर तिनीसँग सवास गर्छ। सो पहिलो कुरा त यहुदाले अरू स्त्रीसित सहवास गर्नुहुँदैन थियो, अरू स्त्रीहरूसित सेक्स गर्नुहुँदैन थियो र दोस्रो उसले पक्कै पनि आफ्नै बुहारीसँग त्यसो गर्नुहुँदैन थियो। तर उसलाई थाहा थिएन, उसलाई थाहा भएको उसले त्यसो गर्ने नै थिएन भनेर तपाईँ सायद विचार गर्नुहुन्छ होला। तर यसले उसको पापलाई जाय छोडाउँदैन। पाप पाप हो, चाहे त्यो अन्जानमै किन नगरिएको होस्। मित्र, हामीले के याद गर्नुपर्छ भने पाप रातारात बढ्दैन। सिन डजन्ट ग्रो ओभर नाइट। पाप दुर्घटनावश हुँदैन, अचानक ठोक्किएर पाप हुँदैन, हिँड्दै ठोक्किएर। पाप परिपक्व हुन समय लाग्छ। एउटा सानो बिउको रूपमा सुरु हुन्छ र फल दिने ठुलो रूपमा परिणत नहुन्जेलसम्म यो वृद्धि भइ नै रहन्छ। उदाहरणको लागि यहुदाले आफ्ना दाजुभाइहरूलाई छोडेर हिरासित मित्रता राखे, पहिलो मित्रता गाँसे र दोस्रो कनानी स्त्रीसित विवाह गरेर उसले अन्तत वेश्या ठानेर आफ्नै बुहारीसित पनि उसले यौन सम्बन्ध राखे। मित्रताबाट सुरु भएको अहिले ऊ व्यभिचारसम्म पुगिसकेको छ। सो मित्रहरू, के तपाईँ आफ्नो जीवनमा आफ्नो हृदयमा त्यो बढ्दै गइरहेको, मौलाउँदै गइरहेको, त्यो टुसा पलाउँदै गइरहेको पापहरू लिएर सचेत हुनुहुन्छ? पापहरू अक्सर सामान्य मित्रता, सानो कार्यबाट, सानो हेराइबाट, एउटा ह्यान्डसेकबाट सुरु हुन्छ, एउटा सानो च्याट, हाई हेलो खाना खायोबाट सुरु हुन्छ र समय बित्दै जाँदा तपाईँ अनुग्रहबाट पतन हुन थाल्नुहुन्छ र पापप्रतिको त्यो संवेदनशीलता तपाईँ गुमाउन थाल्नुहुन्छ, तपाईँको त्यो विवेकले काम गर्न छाड्छ, तपाईँ पापप्रति कति पनि तपाईँ संवेदनशील हुनुहुन्न, तपाईँ फिलै गर्न सक्नुहुन्न, तपाईँ पापसित शान्तिमा बस्न थाल्नुहुन्छ र पापको विनाशकारी त्यो मार्गबारे तपाईँ अनभिज्ञ हुनुहुन्छ। त्यसैले प्रियहरू, जाग्नुहोस्, उठ्नुहोस्। पापले तपाईँको जीवन बर्बाद गर्नु अघि नै यसलाई मार्नुहोस्, पापलाई नपोस्याउनुहोस्, पापलाई नखुवाउनुहोस्। तपाईँहरू जो नियमित रूपमा चर्चमा आउनुहुन्छ तर पनि तपाईँ चर्चको सदस्य बन्नुभएको छैन, म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ कसरी आफ्नो पाप विरुद्ध लडिरहनु भएको छ? जवाबदेताको सम्बन्ध बिना तपाईँ कसरी पापसँग लडिरहनु भएको छ? यदि तपाईँ चर्च, तपाईँले चर्च सदस्यताद्वारा अरू विश्वासीहरूसित कुरा गर्न र अरू विश्वासीहरूलाई तपाईँको जीवनमा बोल्न, तपाईँलाई सच्याउन, जवाफदेही ठहराउन त्यो अनुमति दिनुभएको छैन भने पाप विरुद्धको लडाइँमा तपाईँलाई कसले मद्दत गरिरहेको छ? प्रियहरू, के परमेश्वरले हामीहरूलाई हाम्रो पापहरू विरुद्ध एकसाथ लड्न मद्दत गर्न चर्च दिनुभएको छैन र? कि ख्रिस्टको पछि लाग्ने र पवित्रतामा वृद्धि हुने कुरा सामुदायिक परियोजना होइन र, इट्स अ कम्युनिटी प्रोजेक्ट। त्यसैले म तपाईँलाई प्रोत्साहन दिन्छु, यदि तपाईँ नियमित रूपमा चर्चमा आउनुहुन्छ भने तपाईँ चर्चमा सामेल हुनुहोस् र केसीबिसीमा सामेल हुनु पहिलो कदम भनेको सदस्यता कक्षाहरू लिनु हो, यो चर्चले के विश्वास गर्छ र चर्च कसरी जिउँछ भनेर थाहा गर्नु हो। र आज चर्चपछि सदस्यता कक्षाहरू हुँदैछ, कृपया त्यो कक्षामा सहभागी हुने योजना बनाउनुहोस्। सायद तपाईँ सोध्नुहुन्छ केही सङ्गति गरेर मात्र पुग्दैन र, जहाँ गए पनि सङ्गति गर्नु त, अनि चर्चको सदस्य नै बन्नुपर्छ र? पुग्दैन, पुग्दैन, किनभने चर्च एउटा परिवार हो, यो केवल आफूलाई पाएक परे अनुसार सङ्गति गर्ने बारेमा मात्र होइन, न त यो मन्दिर जस्तो नै हो चर्च, जहाँ तपाईँ आफ्नो व्यक्तिगत उपासना गर्नमा संलग्न उपस्थित हुनुहुन्छ तर बाँकी आराधकहरूसँग कुनै पनि सम्बन्ध राख्नुहुन्न। चर्च र मन्दिर फरक छ, चर्च र सामाजिक क्लबहरू फरक छ। चर्च एउटा यस्तो परिवार हो जहाँ हामी परमेश्वरको आराधना गर्न, परिवारको रूपमा एकसाथ पितालाई पुकार्न, गाउन, एकअर्काको सेवा गर्न भेला हुन्छौँ, सबै हामी एकसाथ एउटा परिवारको रूपमा गर्छौँ। प्रियहरू, चर्च बिहीन क्रिस्चियन बुवासोहरूको बिचमा हिँडिरहेको भेडा हो, जुन भेडा जुनै पनि बेला बुवासोको आहार बन्न सक्छ। यहुदाले आफ्नो करारिय परिवार त्यतिखेरको चर्च छाड्नु हुँदैन थियो, तर जब उसले छाड्यो उसको जीवनमा यी सबै प्रकारको पापहरूले मौका पाए, उसको जीवनमा सच्याउने मान्छेहरू भएन। सो वेन यु स्टेप आउट अफ द चर्च, यु स्टेप इन टु द वर्ल्ड, देयर इज नो मिडल ग्राउन्ड, यु आर आइदर इन द चर्च अर इन द वर्ल्ड। तपाईँ कि त चर्चमा हुनुहुन्छ कि तपाईँ संसारमा हुनुहुन्छ। सो तपाईँको मित्रता कस्तो छ, तपाईँको सम्बन्ध कस्तो, तपाईँको समुदाय कस्तो छ, र तपाईँ कसरी पापसँग फाइट गरिरहनु भएको छ, तपाईँ कस्तो चर्च छनौट गर्नुहुन्छ जहाँ पापकै कुरा हुँदैन, जहाँ पवित्रताको कुरै हुँदैन, जहाँ परमेश्वरको न्यायको बारेमा कुरै हुँदैन त्यो चर्च, जहाँ समृद्धिको स्वास्थ्यको बारेमा मात्र कुरा हुन्छ, सकारात्मक कुरा मात्र हुन्छ, तपाईँको जीवनको निम्ति परमेश्वरको ठुलो योजना छ, तपाईँको पनि पाला आउँछ, जस पर्खनुहोस्, यस्तै कुरा गर्ने चर्च चाहिन्छ हामीलाई, त्यो चर्च तपाईँ छनौट गर्नुहुन्छ। हामीलाई अप्ठ्यारो लाग्ने समुदाय चाहिन्छ, अप्ठ्यारो लाग्ने पापको कुरा गर्न खोज्ने चर्च चाहिन्छ हामीलाई, हाम्रो जीवनमा, हाम्रो जीवनको निजी कुराहरूमा चासो राख्ने हामीलाई मानिसहरू चाहिन्छ, हामीलाई क्वेसन गर्ने मान्छेहरू चाहिन्छ, हाम्रो जीवनलाई सोध्ने, सम्बन्धको बारेमा सोध्ने मान्छेहरू हामीलाई चाहिन्छ। अनि त्यो कहाँ हुन्छ, तपाईँ काम गर्ने ठाउँमा पक्कै पनि हुँदैन। तपाईँको जीवन कस्तो छ, तपाईँको प्राणलाई कस्तो छ, तपाईँको सम्बन्ध कस्तो छ, तपाईँ के गरिराख्नु भएको छ, कसरी समय बिताइरहनु भएको छ, कसले सोध्छ, कलेजमा कसले सोध्छ, यदि चर्चमा पनि त्यो कुरा हुँदैन भने कहाँ चाहिँ हुन्छ त्यो कुरा, यदि चर्चमा पापको कुरा हुँदैन भने कहाँ हुन्छ पापको कुरा, यदि चर्चमा पवित्रताको कुरा हुँदैन भने कहाँ हुन्छ पवित्रताको कुरा, यदि चर्चमा हामी परमेश्वर आउँदैको न्यायको बारेमा चेतावनी पाउँदैनौँ भने कहाँ पाउँछौँ हामी त्यो चेतावनी। सो तपाईँ कस्तो चर्च छनौट गर्नुहुन्छ, सजिलो चर्च छनौट नगर्नुहोस्, पाप लुक्न सक्ने चर्च छनौट नगर्नुहोस्, तपाईँलाई चुनौती नदिने चर्च छनौट नगर्नुहोस्, संसार जस्तै जिउन प्रोत्साहन दिने चर्चको छनौट नगर्नुहोस्, तपाईँलाई बिउजाउने, तपाईँलाई हल्लाउने, झकझकाउने चर्चको छनौट गर्नुहोस्। ए भाइ के गरिरहेको, क्रिस्चियनले त्यस्तो गर्दैन, तपाईँले प्रस्ताव गर्नुपर्छ भने चर्चको छनौट गर्नुहोस्। तपाईँ चर्च किन आउनु भयो भने तपाईँ चर्च आउनुपर्छ, क्रिस्चियन चर्च आउनुपर्छ, वास्तवमा क्रिस्चियनलाई चर्च जानुपर्छ भनिराख्नु पर्दैन, तर कहिलेकाहीँ पर्छ, हामी बगाल छौने भेडा जस्तै छौँ र परमेश्वरले हामीले अरू मानिसहरू प्रयोग गर्नु छ हाम्रो जीवनमा। सो केही समयपछि यहुदाले आफ्नो साथी अद्दुलम बासीको साथमा तामर कहाँ पाठो पठाउँछ, तर दिनको उद्देश्य पाठो त्यो दिने आफ्नो प्रतिज्ञा पुरा गर्नु थिएन, याद गर्नुहोस्। यहुदा यहाँ असल ग्राहक बन्न खोजिरहेको छैन, यहुदा बेसिया भेटेको थियो बाटोमा उसको लागि एटलिस्ट, र पाठो पठाउँछु भनेको थियो, अब नाइस कस्टमर हुनु पऱ्यो भनेर उसले पाठो पठाउनु खोजिरहेको होइन। तिनले त, यहुदाले त आफूले त्यो राखेको छाडेको त्यो बन्दकी त्यो चिजहरू त्यो स्त्रीबाट निखन्न चाहन्थ्यो, त्यो फिर्ता लिन चाहन्थ्यो, र पद 23 अनुसार यहुदा आफ्नो प्रतिष्ठाको विषयमा चिन्तित थिए, प्रतिष्ठाको विषयमा, र यहुदाले भने ती चिजहरू त्यसैले राखोस् नत्र त हामीलाई लाज हुनेछ। अनि तपाईँ नि तपाईँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? तपाईँको आफ्नै प्रतिष्ठा वा परमेश्वरको सामु पश्चाताप? व्यक्तिगत ख्यातिको चिन्ताले गर्दा के तपाईँ आफ्ना पापहरू लुकाउन र आफ्नो छवि कायम राख्न कोसिस गर्नुहुन्छ? अथवा के तपाईँ ख्रिस्टको प्रतिष्ठा र उहाँको चर्चको शुद्धताको खातिर आफ्नो गम्भीर पापहरू स्वीकार गर्नुहुन्छ? सायद यहुदाले यो मामिला सुल्झिएको ठानेको हुनसक्छ, या यहुदाले सम्झेको हुनसक्छ कि उसले आफ्नो पाप लुकाउन सफल भयो। आफ्नो पापको परिणामबाट आफू बच्न सकेको यहुदाले ठानेको हुनसक्छ। यहुदाले धार्मिकताको त्यो खोल ओढेर पाप गर्न चाहन्थ्यो, अनि यहुदाले आफ्नो पाप गोप्य राख्ने निर्णय गर्यो। तर यहुदाको यो गोप्य पाप एकजनालाई थाहा थियो, एकजना व्यक्तिलाई थाहा थियो, तिनका गैर ख्रिस्टियन मित्र हिरालाई मात्र यो पाप थाहा थियो। विडम्बना, आज यहुदाले जस्तै थुप्रै ख्रिस्टियनले आफ्ना पापहरू लुकाउँछन्, तर तिनीहरूको पाप उनीहरूको बाबा आमालाई थाहा हुँदैन, चर्चका मानिसहरूलाई थाहा हुँदैन, तर उनीहरूको गैर ख्रिस्टियन मित्रहरूलाई थाहा हुन्छ। क्यान यु इमेजिन? धेरै ख्रिस्टियनहरूले आफ्नो पाप लुकाउँछ, तर उनीहरूको अख्रिस्टियन मित्रहरूलाई थाहा हुन्छ उनीहरूको पाप, सबैबाट लुकाउँछ। मित्र, यदि तपाईँ आफ्नो पाप लुकाउनुहुन्छ र तपाईँको गैर ख्रिस्टियन मित्रहरूलाई यसको बारेमा थाहा छ भने तपाईँलाई के लाग्छ? उनीहरूले चर्चको बारेमा के सोचिरहेको हुन्छन् होला? उनीहरूले चर्चको बारेमा कस्तो निष्कर्ष निकालिरहेको हुन्छ होला? चर्चको विषयमा उनीहरूले कस्तो समीक्षा गरिरहेको हुन्छ होला? तपाईँले विश्वास गर्नुहुने परमेश्वरबारे तिनीहरूले के सोच्छन्? के तिनीहरू ख्रिस्टप्रति चर्चप्रति आकर्षित हुन्छन् होला? प्रिय, पाप नलुकाउनुहोस्। पाप आत्मिक क्यान्सर हो, र तपाईँ क्यान्सर लुकाउन चाहनुहुन्न, आफ्ना कमजोरी स्वीकार गर्नुहोस्। र कुनै भाइ वा बहिनी साथीहरूलाई प्रार्थनाको लागि अनुरोध माग्नुहोस्, अनुरोध गर्नुहोस्। किनकि प्रियहरू, ख्रिस्टियन हुनु भनेको पाप गर्न छाड्नु होइन, तर ख्रिस्टियन हुनु भनेको नाटक गर्न छाड्नु हो, ढोङ्गी हुन छाड्नु हो, पाखण्डी हुन छाड्नु हो, र आफ्नो पाप स्वीकार गर्न थाल्नु हो। त्यसले शनिबारको दिनमा हामी आत्मिक प्रदर्शनीको निम्ति भेला हुँदैनौँ, आफू आफूलाई हामीले बेस्ट प्रस्तुत गर्नलाई हामी भेला हुँदैनौँ, हामी जे होइनौँ त्यो हुने हामी कोसिस गर्दैनौँ। तर हिब्रू 10:25 भने चाहिँ प्रभुको दिन नजिक आइरहेको हामीले देखेको हुनाले हामी एउटाले अर्कालाई प्रोत्साहन दिन एकसाथ भेला हुन्छौँ। हामी यहुदाको पापको बारेमा विचार गरिरहेका छौँ। पहिलो, यहुदाले कनानी स्त्रीसँग विवाह गरेर पाप गर्छ। दोस्रो, यहुदाले तामारलाई तिनका छोरा सेलालाई नदिएर पाप गर्छ। र तेस्रो, यहुदा आफ्नो बुहारीसित सुतेर पाप गर्छ। लगभग 3 महिनापछि पद 24 अनुसार तिम्री बुहारी तामार वेश्याको जालमा चलेकी छे र वेश्यापनबाट गर्भवती भएको छ भन्ने खबर यहुदालाई सुनाइन्छ। त्यसपछि यहुदाले कसरी प्रत्युत्तर जनाउँछ हेर्नुहोस् न, 24:24 त्यसलाई यहाँ ल्याएर जलाइदियो। कस्तो साहस! ऊ सक्ड हुन्छ, फर्स्ट अफ अल त सबभन्दा पहिले ऊ रिस चुर हुन्छ यहुदा, अनि त्यसलाई यहाँ लिएर जलाइदियो भनेर हुकुम गर्छ। तर तिनीहरूको आफ्नै पापबारे के भन्न सकिन्छ? कि तिनी पनि त त्यो सजाय योग्यको थिएनन् र, किनकि यो तामारको पार्टनर त यहुदा आफै नै थियो नि त, कसरी बोल्न सकेको होला? आफ्नो आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा देख्ने, वाह, जो चोर उसैको ठुलो स्वर। तर के हामी यहुदाभन्दा फरक छौँ? के हामी पनि उस्तै पाखण्डीपन देखाउँदैनौँ र? यदि हामीले गर्ने पाप अरूले गर्यो भने हामी कसरी प्रतिक्रिया देखाउँछौँ? कि हामी आफ्नो पापलाई व्यवस्था गर्दै अरूको न्याय गर्न हतार गर्दैनौँ र, जसरी यहुदाले गरिरहेको छ? हामी त हाम्रो अवस्था फरक थियो वा अरूको तुलनामा हाम्रो पापहरू सानातिना छन् भनेर अक्सर हाम्रो पापको पक्षमा हामी ओकलात गर्छौँ। यसो विचार गर्नुहोस् न, र यो प्रवचन सुनिरहेको समयमा, सायद अहिले पनि यो वचन त फलानोले सुन्नुपर्ने हो, यतिखेर ऊ यहाँ हुनुपर्ने भनेर कतै मनमनै विचार त गराउनु भएको छैन? यसले के देखाउँछ? यसले यही देखाउँछ होइन र कि हामीले आफैलाई अरूभन्दा बेटर देखिरहेको छौँ होइन र असल ठानिरहेको छौँ होइन र जसरी यहुदाले आफूलाई तामरभन्दा असल ठानिरहेको थियो, हामी अरू आफूलाई अरूसँग तुलना गर्छौँ र आफूलाई श्रेष्ठ ठान्छौँ र हामी आत्मिक रूपमा अरूभन्दा एकदमै राम्रो गरिरहेको देख्छौँ, परिपक्व हुँदै गरेको देख्छौँ र हामी आफूलाई बधाई दिन्छौँ, वेल डन, कि तँ फलाना जस्तो छैनस्। तपाईँलाई याद छ आफैमाथि भरोसा राख्ने र आफैलाई धर्मी ठाने अरूहरूलाई तुच्छ ठान्ने फरिसीले मन्दिरमा गएर कसरी प्रार्थना गरिरहेको थियो? फरिसीले उभिएर मनमा यसरी प्रार्थना गरे, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो धुता, अन्यायी, व्यभिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन, म हप्ता दुईपल्ट उपवास बस्दछु, मैले पाएको सबै थोकको दशंसा म दिन्छु। के यस्तो व्यवहार आचरण हाम्रो जीवनमा पनि देखिँदैन र? प्रियहरू, के तपाईँ आफ्नो जीवनमा भएको त्यो फरिसीपना, त्यो ढङ्गलाई लिएर तपाईँ होसियार हुनुहुन्छ? फेरि हामीले पवित्रता र धार्मिकताको त्यो मुखौटा लगाउन छाड्नुपर्छ। हामी चर्चमा वा अन्य क्रिस्चियनको वरिपरि हुँदा ठिक्क पार्छौँ, तर जब हामी एक्लै हुन्छौँ वा गैर क्रिस्चियन साथीहरूसँग हुन्छौँ तब हामी पुरै फरक हुन्छौँ, टोटल्ली वाइल्ड हुन्छौँ, हामी छक्क पर्छौँ। त्यो चाहिँ हामीले गर्न छोड्नुपर्छ, वी निड टु स्टप द्याट। प्रिय, चर्च पाखण्डीहरूले भरिनु हुँदैन, त्यो कुरामा हामी क्लियर हुनुपर्छ। चर्च पाखण्डीहरूले भरिनु हुँदैन। अफकोर्स चर्च पापीहरूले भरिएको छ, तर पापीहरू र पाखण्डीहरू बिच फरक छ। पापीहरूले आफ्नो पाप स्वीकार गर्छ र सहायता खोज्छ, पाखण्डीहरूले आफूलाई ठिक देख्छ, आफूलाई धर्मी प्रस्तुत गर्छ, उनीहरूले केही सहायता खोज्दैन, अरूहरूलाई बेठिक देख्छ, अरूहरूलाई गलत देख्छ। सो हामी हाम्रो चर्च पाखण्डीहरूले भरिएको देखिन चाहँदैनौँ, जो बाहिरपट्टि एक किसिमको देखिन्छ तर भित्रपट्टि भित्री रूपमा अर्कै हुन्छ, सेतो चुनले पोतिएको चियानहरू जस्तो, तर चर्च पापीहरूले भरिएको हुनुपर्छ, जसले खुल्याम आफ्नो कमजोरीहरू र पापहरू स्वीकार गर्छन्। सो फरिसीहरूको केसमा येशूले भन्नुभयो, हरेक जसले आफूलाई उच्च पार्दछ त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। यहुदाले आफूलाई उच्च पार्यो र ऊ होच्याइनु पर्थ्यो र ऊ होच्याइएको छ। 25-26 पदमा हेर्नुहोस् न, तिनलाई त्यहाँ ल्याउँदै तिनले आफ्ना ससुरालाई यसो भनिपठाइन् तामारले, यी चिजहरू जसका हुन् तिनैबाट म गर्भवती भएको हुँ। अनि तिनले भनिन्, हेर यो छाप, यो डोरी र यो लट्ठी कसका हुन्? तब यहुदाले ती चिजहरू आफ्ना हुन् भने स्वीकार गरेर भने, त्यो त म भन्दा पनि धर्मी रहेछ, किनभने मैले मेरा छोरा सेल त्यसका पति हुनलाई दिइनँ। त्यसपछि उनले तिनीसँग फेरि सहवास गरेन। जब छाप, त्यो डोरी र लट्ठी अगाडि प्रस्तुत गरियो, तब यहुदाले ती चिजहरू आफ्ना हुन् भन्ने स्वीकार गरे। तब देख्नुहुँदैछ, यहुदाले छलकपट गर्ने वा कसको हो यो कसको भनेर उसले टाउको झिक्ने काम गरेन। कहिलेकाहीँ त्यस्तै गर्छौँ नि हामी, होइन र? यहुदाले यी चिजहरू आफ्नो पाप लुकाउनलाई प्रयोग गरेका थिए, तर परमेश्वरले त्यही चिजहरूद्वारा उसको पाप प्रकाशमा ल्याउनु भयो र यहुदालाई पश्चातापतिर डोर्याउनु भयो र यहुदाले भन्यो, त्यो त म भन्दा पनि धर्मी रहेछ, किनभने मैले मेरा छोरा सेल त्यसका पति हुनलाई दिइनँ। अर्थात् अर्को शब्दमा भन्यो भने, तामारले जे गरे त्यो त्यस समयको रीतिरिवाज अनुरूप थियो, जबकि यहुदाले त्यो रीतिरिवाज तोड्दै थियो, आफ्नो छोरा, कान्छो छोरा तामारको हुनलाई नदिएर। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, तामारको त्यो कदमको उद्देश्य वंश जोगाउनु थियो भने यहुदाको गैर जिम्मेवारीपनले गर्दा त्यसलाई जोखिममा डालेको थियो। यसो हेर्दाखेरि तामारको कार्य, तामारले जे गर्यो त्यो परमेश्वरको सार्वभौम त्यो ठुलो योजना अन्तर्गत भइरहेको थियो भने, यहुदाले त्यो परमेश्वरको योजनाको विपरीत गरिरहेको थियो। तामरले यहुदाको वंशलाई निरन्तरता त्यो दिनको निम्ति ठुलो भूमिका खेलेको छ। अघि हामीले प्रश्न सोध्दै थियौँ कि यहुदाको वंश कसरी जोगिन्छ होला, यसरी मानिसको पापलाई परमेश्वरले प्रयोग गरेर यसलाई आफ्नो असल उद्देश्य पुरा गर्न दिए उहाँले यसलाई भलाइमा परिणत गर्नुभएको छ। तपाईँले यहुदालाई विचार गर्नुहोस् न, यहुदाले त्यसपछि फेरि सहवास गरेनन् भनेको छ। यहुदाले सबभन्दा पहिले आफ्नो पाप स्वीकार गरेको छ, यो सबै मेरो म हो गल्ती, मेरो बुहारी ठिक रहेछ, म बेठिक रहेछु, म पर जल्नुपर्ने हो, मेरो बुहारी होइन। उसले स्वीकार गरेको छ, उसले आफ्नो पाप स्वीकार गरेको छ र उसले वास्तवमा साँचो रूपमा पश्चाताप गरेको छ। साँचो पश्चाताप भनेकै यो कि तपाईँ अब त्यो गल्ती दोहोऱ्याउनु, त्यो पापबाट तपाईँ फर्किनुहुन्छ। अनि यो हुँदा आफ्नो पापबाट फर्केको छ, ऊ आफ्नो पाप स्वीकार गरेर फेरि ऊ बुहारीसँग सुत्न गएको छैन, ऊ कहिले पनि सुतेन भन्छ बाइबलले। त्यसपछि यहुदाले साँचो रूपमा पश्चाताप गरे र अन्तत तामर आफ्नो छलद्वारा गर्भवती भइन्, रिविकाले जस्तै तिनले पनि जुम्ल्या बच्चा जन्माइन्। र यसले हामीले वचनको अन्तिम बुदातिर डोर्याउँछ, परमेश्वरको सार्वभौमिकता जुन एकदमै छोटो हुनेछ, परमेश्वरको सार्वभौमिकता 27-30 पदमा सुत्केरी हुने बेलामा तिनको गर्भमा जुम्ल्या रहेछन् भन्ने थाहा भयो। तिनलाई सुत्केरी व्यथा लाग्दा एउटा चाहिँले हात बाहिर निकाल्यो र सुडेनीले त्यसको हातमा एउटा रातो धागो यसो भनेर बाँधी, पहिले जन्मेको यही हो। तर त्यसले आफ्नो हात फेरि भित्र लगेपछि त्यसको भाइ चाहिँ पो जन्मियो। अन्त त्यसले भने, ए तैँले यस्तो बलजबत गर्ने, यसकारण त्यसको नाउँ फारेस राख्यो। पछिबाट हातमा रातो धागो रातो धागो बाँधिएको चाहिँ जन्मियो, त्यसको नाउँ चाहिँ चेर राखियो। परमेश्वरको सार्वभौमिकता संसारको सुरुदेखि नै स्पष्ट छ। उहाँले शून्यबाट केही असल कुरा अस्तित्वमा ल्याउनुहुन्छ। सुरुमा परमेश्वर सबै कुरा शून्यबाट अस्तित्वमा ल्याउनु भयो। उहाँले सूर्यलाई शून्यतालाई सूर्य चन्द्रमा जङ्गल नदी जनावर पहाड र मानिसहरूले भर्नुभयो। र यहाँ पनि परमेश्वरले यो खराबीबाट असल कुरा अस्तित्वमा ल्याउँदै हुनुहुन्छ। यो ससुर बुहारीको यो नाजायज सम्बन्धबाट यहाँ फारेस र जेरोको जन्म भएको छ। म यहाँ यहुदा र तामाले गरेको कार्य असल थियो भनेर भनिरहेको छैन। म के भनिरहेको छु भने परमेश्वर सार्वभौम हुनुहुन्छ र तिनीहरू आफ्नो पापको लागि जिम्मेवार भए तापनि परमेश्वर अझै पनि नियन्त्रणमा हुनुहुन्छ। हामी यहाँ यही देख्छौँ कि परमेश्वर मानव पापमाथि पनि सार्वभौम हुनुहुन्छ। परमेश्वरको छुटकाराको योजनालाई विफल पार्नुको साटो यहुदाले गरेको पापले त्यो योजना पुरा गर्नलाई सहायता गरिरहेको छ। आफ्नो चुनिएका जनहरूको पापको बावजुद पनि परमेश्वरको सार्वभौम योजना सफल हुन्छ। तर परमेश्वरको सार्वभौम योजना के थियो? सो परमेश्वरको योजना भनेको उहाँका प्रिय पुत्र मानिस जातिको मुक्तिदाता राजाको राजा येशु ख्रीष्टलाई संसारमा पठाउनु थियो। र आउँदै गरेको अनिकालको समयमा परमेश्वरले योसेफलाई मिश्रमा अन्न भण्डार गर्न पठाउनु भयो भने यहाँ आफ्नो छोराहरूको मृत्युको बिचमा परमेश्वरले यहुदाको वंश जोगाउन तामार जस्तो स्त्रीलाई प्रयोग गर्नुभयो। तसर्थ बाइबलमा तामरको नाउँ अझ दुईवटा महत्त्वपूर्ण ठाउँमा उल्लेख गरेको छ र यो कुरा हामीले याद गर्न एकदमै महत्त्वपूर्ण छ। तामरको नाउँ, तामरको कथा, तामरको बारेमा उसको स्टोरी यही 38 अध्यायमा सकिँदैन, यो नयाँ करारसम्म जारी रहन्छ, नयाँ करारसम्म। सो तामरको नाउँ बाइबलको दुईवटा मुख्य महत्त्वपूर्ण स्थानमा उल्लेख गरिएको छ। पहिलो रुथको पुस्तक 4:12 पदमा। सो कृपया सबैजनाले आफ्नो बाइबलमा रुथको पुस्तक पठाउनुहोस् न। रुथ यही तपाईँले उत्पत्तिको पुस्तक पठाउँदै जानुभयो भने तपाईँले उत्पत्ति प्रस्थान लेबीगन्ती व्यवस्था अनि त्यसपछि यहोसु पठाउनुहुन्छ तपाईँले अनि यहोसु पछि तपाईँले रुथको पुस्तक पठाउनुहुन्छ। यहोसु पछि न्यायकर्ता, न्यायकर्ता पछि युथ रुथ। ओके, रुथ, रुथको पुस्तक 4:12 सबैले पाउनुभयो। 4:12 रुथ 4:12 रुथको विवाह बोआजसँग भएको छ अनि धर्मगुरुहरू र मूल ढोकामा हुने सबै साक्षीहरू भेला भएर के भने उनीहरूले, अनि परमप्रभुले तपाईँलाई यस युवतीबाट दिने सन्तानको घरना तामरले यहुदाबाट जन्माएका छोरा फारेसको घरना जस्तै होस्। र पद 13 हेर्नुहोस् न, दाउदको वंशावली कुरा गरेछ, दाउद राजाको वंशावली। यसरी बोआजले रुथलाई लगे र तिनलाई आफ्नी पत्नी तुल्याए अनि तिनी गर्भवती भइन्। अनि उनीहरूले त्यसको नाउँ ओबेद राखे। तिनी नै इसैका बुबा र दाउदका बाजे थिए। 22 पद, ओबेद इसैका पिता भए, इसै दाउदका पिता भए। सबै देख्नुहुँदैछ तपाईँ, उत्पत्ति 38 अध्यायमा घटेको घटना पछि गएर यो घटना कतातिर जाँदैछ। सो इस्रायलको इतिहासमा सबैभन्दा महान राजा दाउद तामरको वंशबाट आएका थिए, देख्नुभयो तपाईँले। तर त्योभन्दा पनि महान राजा, दाउदभन्दा पनि महान राजा अथवा मसिया उद्धारकर्ता येशु ख्रीष्ट तामरको वंशबाट आउनुभयो। त्यसैले येशु ख्रीष्टको वंशावलीमा मत्ती अध्याय एकमा तिनको नाउँ फेरि एकपटक देखा पर्छ। अब तपाईँ नयाँ कुरा पल्टाउनुहोस् त, मत्ती एक अध्याय, अघि भर्खरै हामीले यो अध्याय पढेर हाम्रो पापहरू स्वीकार गरेको थियौँ। मत्ती एक अध्याय, एकदेखि तिन पद हेर्नुहोस् त, अब्राहमका पुत्र दाउदका पुत्र येशु ख्रीष्टको वंशावली। अब्राहम इसाकका पिता थिए, इसाक याकुबको पिता थिए, याकुब यहुदा र तिनका दाजुभाइहरूका पिता थिए। तपाईँले देख्नुहुँदैछ वंशावली कसरी कन्टिन्यू हुँदैछ, अब्राहमबाट इसाक, इसाकबाट याकुब, याकुबबाट योसेफ होइन को यहुदा, अनि यहुदाबाट को यहुदा फारेस र जाहिरको पिता भए। फारेस र जाहिरमा को चुनियो, तिनीहरूको पिता आमा तामार थिइन्, फारेस हेस्रोनका पिता भए, फारेस हेस्रोनको पिता भए र हेस्रोन आरामको पिता भए। तपाईँ देख्नुहुँदैछ त्यहाँनिर मत्ती एक अध्यायमा तामार र दुइटै छोराहरूको नाउँ उल्लेख गरिएको छ। मैले यसको महत्त्व नबुझ्दा पहिले मेरो लागि वंशावली एकदमै बोरिङ हुने गर्दथ्यो, तर अब म बुझ्छु कि यो किन महत्त्वपूर्ण छ। वंशावलीले परमेश्वर आफ्नो प्रतिज्ञाप्रति विश्वासयोग्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ। उहाँले गर्नुभएको प्रतिज्ञाहरू उहाँले पुरा गरेर छाड्नुहुन्छ भन्ने कुराको त्यो प्रमाण हो वंशावली। त्यसले हामीलाई हामीले कहिले आशा नगर्ने तरिकामा परमेश्वर आफ्ना मुक्तिको त्यो उद्देश्यहरू कसरी पुरा गर्नुहुन्छ भनेर प्रकट गर्दछ। जब तपाईँ मत्ती एकतै खोल्नुहुन्छ, तपाईँ ख्रिस्टको वंशावली पढ्नुहुन्छ, तर त्यहाँ राहेल, रेबिका वा साराको नाउँ उल्लेख भएको तपाईँ पाउनुहुन्न, छक्क पर्नुहुन्छ तपाईँ। बरु हामी तामार, राहाब, बेस्या, रुस र बत्सेदा जस्ता स्त्रीहरूलाई ख्रिस्टको वंशावलीमा समावेश गरेको हामी देख्छौँ। उदाहरणको लागि फारेस र जेरको नाउँ उल्लेख गरेको हामीले भर्खरै हामीले पढिसकेका छौँ, र तिनको वंशबाट येशु ख्रीष्ट आउनुभएको छ। यहुदा र तामर दुवै पापी थिए, तैपनि परमेश्वरले सार्वभौम रूपमा तिनीहरू मार्फत नै आफ्नो योजना पुरा गर्नुभयो। यसले पापीलाई बचाउने ख्रिस्टको शक्तिको गवाही दिँदछ। सो याकुबको सन्तानबाट राजा हुने परमेश्वरको प्रतिज्ञा दाउदको जीवनमा आंशिक रूपमा पुरा भए तापनि अन्तत येशु ख्रीष्टमा पूर्ण रूपमा पुरा भएको छ। सो यहुदाले जे गर्न सकेन तामरले त्यो पुरा गर्यो, र तामरले यहुदाको वंश जोगाउन मद्दत गर्यो, जसद्वारा दाउद जस्ता भविष्यका राजाहरू र अन्तत संसारका मुक्तिदाता अर्थात् सधैँभरि शासन गर्नुहुने दाउद वंशी राजा आउनुभयो। र वंशावलीमा तामरको नाउँ समावेश गरेको कुराले हामीलाई परमेश्वरले यहुदी र गैर यहुदी अन्य जातिहरू दुवैलाई बचाउनुहुन्छ भनेर पनि देखाउँदछ। तामर कनानी थिए, गैर यहुदी थिए, राहाब गैर यहुदी थिए, रुथ मुआवी थिए, गैर यहुदी थिए, बत्सेबा पनि मूलत अर्की गैर यहुदी हित्ती उरियाकी पत्नी थिइन्, त्यही पनि परमेश्वर तिनीहरूलाई बचाउनु भयो। अहिले यो हल वरिपरि हेर्नुहोस् न, यो चर्च हल अन्य जातिहरूले भरेको छ, हामी सबै अन्य जातिहरू हौँ। तपाईँ ब्राह्मण वा क्षेत्री हुनुहुन्छ र तपाईँ उच्च जात भएको सायद गर्व गर्नुहुन्छ होला, तर बाइबल अनुसार हामी सबै तल्लो जातका हौँ, हामी सबै अन्य जातिहरू हौँ, हामी सबै आउटसाइडर्सहरू हौँ, हामी अब्राहमका शारीरिक सन्तानहरू होइनौँ, तर ख्रिस्टमाथि विश्वासद्वारा हामी आत्मिक सन्तान भएका छौँ। हामी बाहिरकाहरू, हामी बहिष्कृत मानिस हौँ, र कुनै समय एक समयमा हामीलाई अन्य जातिहरू भएको कारणले गर्दाखेरि मन्दिरभित्र प्रवेश गर्न दिँदैन थियो, बाहिरै राख्थ्यो हामीलाई, हामी अन्य जातिहरूको छुट्टै दलान थियो, छुट्टै एरिया थियो, तर अहिले ख्रिस्टको रगतद्वारा हामी नजिक ल्याइएका छौँ। अब हामी टेबलका टेबलबाट खसेका त्यो टुक्रा टुक्रीहरू खाँदैनौँ, तर हामी टेबलको वरिपरि छोराछोरीको रूपमा बस्छौँ। हाम्रो राजा येशूसँग र परमेश्वरको परिवारको रूपमा हामी एकसाथ भोजन गर्छौँ। सो तपाईँ चाहे यहुदा हुनुहोस्, चाहे तपाईँ यहुदा जस्तै दुष्ट हुनुहोस् वा तामर जस्तै दुर्व्यवहार खप्नु परेको व्यक्ति हुनुहोस्, ख्रिस्टमा तपाईँको लागि आशा छ, ख्रिस्टमा तपाईँ र मेरो लागि क्षमा छ। तपाईँको पाप जतिसुकै ठुलो भए तापनि परमेश्वरको अनुग्रह अझ महान छ। परमेश्वरले येशू ख्रिस्टको कारणले तपाईँको सबै पापहरू क्षमा गर्न सक्नुहुन्छ। जो तपाईँको स्थानमा खडा हुनुभयो र जो हामीभन्दा धेरै धर्मी हुनुहुन्छ, हाम्रा आफ्नै असल कामहरू र धार्मिकता परमेश्वरको सामु अपर्याप्त छन्। वास्तवमा ती गनाउने फोहोरहरू सर छन्, तर ख्रिस्टले हामीलाई आफ्नो धार्मिकताको वस्त्र दिनुहुन्छ र हाम्रो पापहरू लिनुहुन्छ, र उहाँको धार्मिकताद्वारा हामी निर्दोष र पापको दोष र दण्डबाट मुक्त भएर हामी धर्मी परमेश्वरको सामु खडा हुन सक्छौँ। यहुदाले जस्तै येशूले मानिसहरूको पापहरूको निन्दा गर्नु भएन, तर तिनीहरूलाई क्षमा दिनुभयो। येशूले त्यसलाई यहाँले र जलाइदियो भन्नुको साटो यसो भन्नुभयो, तिनीहरूको ठाउँमा मलाई जल्न देऊ, तिनीहरूको मृत्यु मलाई मर्न देऊ। रोमी 5:7-8 पद यसो भन्छ, धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट पनि गरियो होला, तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी सधैँ ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। अनुसार प्रार्थना गरौँ।